नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तर संवादमा हामी समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग कुराकानी गर्दछौं। आदरणीय श्रोताहरू, संसदको हिउँदे अधिवेशन आजबाट शुरू हुँदैछ। संघीय संसद सचिवालयले प्रतिनिधि सभाको सम्भावित कार्यसूची पनि प्रकाशन गरिसकेको छ। संसद बैठकमा सरकारले वर्खे अधिवेशन अन्त्य भएपछि हालसम्म जारी गरेका अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ। बैठकमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व, निजीकरण, आर्थिक तथा व्यावसायिक वातावरण सुधार, भूमि र सहकारी सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश पेश हुनेछन्। सरकारले अध्यादेश प्रतिस्थापन विधेयक ल्याएर यथाशक्य छिट्टो पास गर्ने निर्णय गरिसकेको छ भने प्रमुख प्रतिपक्षी सहितका विपक्षी दलले अध्यादेशको विपक्षमा उभिने निर्णय पनि गरेका छन्। संसद सुचारू भएसँगै पछिल्लो समय चर्चामा रहेका सहकारी समस्या, अर्थतन्त्रको अवस्था, विकास निर्माण र जनजीविकाका सवालले ठाउँ पाउने देखिन्छ। संसदमा अब नयाँ विधेयकहरू दर्ता हुनेछन् भने विचाराधीन रहेका विधेयकहरूले गति लिने अपेक्षा पनि गरिएको छ। आजको अन्तर्संवादमा हामी संसदीय प्रभावकारिता, कानून निर्माण लगायतका विषयमा केन्द्रित भएर संघीय संसद सचिवालयका पूर्व सचिव सोमबहादुर थापासँग कुराकानी गर्दैछौ। पूर्व सचिवज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तर्संवादमा।
धन्यवाद।
विधेयक अधिवेशन मानिने संसदको हिउँदे अधिवेशन आजदेखि शुरू हुँदैछ। खास गरी यो अधिवेशनका कार्यभार के देख्नुहुन्छ? यहाँले कानून निर्माणको सवालमा संसदमा प्रतिनिधित्व गर्ने दल र सरकार अब कसरी अगाडि बढ्नुपर्छ?
खास गरी यो विधेयक अधिवेशन हो है। विधेयक अधिवेशन भावनाले स्वाभाविक रूपले विधेयकमाथि छलफल हुने, नयाँ विधेयकहरू प्रस्तुत हुने र पुराना छलफलमा रहेका विधेयकहरू पारित हुने क्रम चाहिँ बढी हुन्छ यो अधिवेशनमा। अहिले चाहिँ नि प्रतिनिधि सभाका सम्मान्य सभामुखज्यूले एउटा कन्सर्न देखाउनु भएको छ। त्यो कन्सर्न भने के हो भने विधि निर्माण कार्यमा संघीय संसद, खास गरी प्रतिनिधि सभा पनि कमजोर भयो, जवाफदेही बनेन र संसदका समितिहरू, खास गरी उहाँले इन्डिकेट गर्नुभएको प्रतिनिधि सभाका समितिहरू कमजोर भए, सक्रिय हुन सकेनन्, जवाफदेही बनेनन्, सरकारलाई जवाफदेही बनाउन सकेनन् र निगरानी गर्न सकेनन् भनेर उहाँले चिन्ता व्यक्त गर्नुभएको। त्यो हिसाबले संसदको काम चाहिँ नि विधि निर्माण मात्रै होइन, विधि निर्माण एउटा महत्त्वपूर्ण काम हो तर निगरानीका कामहरू, अनुगमनका कामहरू, सरकारमाथि सोधिने प्रश्नहरू, सरकारले गरेका काम कारवाही, ढिला सुस्ती, अनियमितता, बदमासी र चाहिने भ्रष्टाचारका सम्बन्धमा प्रश्न गर्ने र ती प्रश्नहरूको संसदमा जानकारी दिने क्रम गत विगत अधिवेशनहरूमा अत्यन्त कमजोर रह्यो। त्यो कुरालाई पनि सम्माननीय सभामुखजीले अहिले अत्यन्त जिम्मेवारीका साथ उहाँ पनि तातेर अहिले चाहिने संसदको प्रभावकारिता बढाउनु पर्यो, जवाफदेहीता बढाउनु पर्यो भनेर उहाँले चिन्ता व्यक्त गर्नुभएको छ। यो कुरा चाहिने हामी समस्त नागरिकको लागि राम्रो कुरा हो, देशकै लागि यो शुभ सङ्केत हो। अब अहिलेको सन्दर्भमा दुईटा कुरामा हामी चाहिने प्रष्ट हुनुपर्ने देखिया छ। एउटा, सरकारले यो अध्यादेशहरू ल्याएको छ, अध्यादेश ल्याउने विधि र प्रक्रिया, सरकारले अध्यादेश ल्याउन पाउँछ तर विधि र प्रक्रिया के हो भन्ने कुरा चाहिँ नि अलिकति प्रतिपक्षी दलले र सचेत नागरिकले प्रश्न गरेका छन्, सरकारको नियत र प्रक्रियामाथि प्रश्न गरेका छन्। यो चाहिने काम सरकारले, बहुमत थियो, प्रचण्ड बहुमत सरकारसँग थियो, अधिवेशन बोलाएरै यो काम चाहिने फास्ट ट्र्याकमा पास गरे भए सरकार अप्ठ्यारोमा पर्दैन थियो। सरकारले बुझ्नुपर्ने कुरा यहाँ छ र सरकारले आफ्ना काम कारबाहीलाई प्रभावकारी बनाउन फास्ट ट्र्याक विधिबाट गरे भए सरकार उल्टो बाटो हिँड्यो भन्ने दृष्टिकोण चाहिँ विपक्षीहरूले एक मतले दायर गरेका छन्। यो भनाइ राम्रो पनि हो। अधिवेशनमा यो बहुमतवाला सरकारले यसरी अधिवेशनलाई चाहिँ विचार दिन ढिलो गरेर अध्यादेश नल्याएको भए हुन्थ्यो। केही अध्यादेश राम्रो छन्, खास गरी
यही विषयमा मैले यहाँलाई थप प्रश्न पनि गर्न चाहे। सरकारले कानून निर्माणको प्रक्रियामा ढिलाइ हुने देखिएको भन्दै अब 6 अध्यादेशबाट 27 कानूनको संशोधन गरेको छ। अध्यादेश प्रतिस्थापन विधेयक ल्याएर द्रुत गतिमा पारित गर्ने निर्णय सरकारले गरिसकेको छ। विपक्षी दलहरूले यहाँले भने जस्तै संसद छलेर अध्यादेश ल्याएको भनेर विरोध गरिरहँदा उता सरकारले अहिले अर्थतन्त्रको अवस्था कमजोर बन्दै गएकाले व्यावसायिक वातावरण नभएकाले र व्यापारीहरूको कुरादेखि लिएर निर्माण क्षेत्रको कुरादेखि लिएर अर्थतन्त्रसँग सम्बद्ध सबै सरोकारवालाको विषयलाई समेटेर अध्यादेश ल्याउनु परेको कुरालाई सरकारले उल्लेख गरिसकेको छ। यस हिसाबले यो विषयलाई तटस्थ रूपमा चाहिँ कसरी हेर्न सकिन्छ?
तटस्थ रूपमा भन्ने हो भने नि बाबुरामजी, 10 दिनमा वातावरण क्रिएट हुँदैन है, सुशासनको पनि, विकास निर्माणको पनि, अर्थतन्त्र सुदृढीकरणको पनि। अध्यादेश ल्याएपछि के कुरामा सुदृढीकरण आयो त? अब निरङ्कुश एउटा 7 दिनमा काम नगरेर कर्मचारी हटाइने भनेको छ, त्यो निरङ्कुश तन्त्र निरङ्कुश शासनले गर्ने कुरा हो। उसको कानुनी उपचार छ, उसलाई स्पष्टीकरण सुन्नपर्छ, लोकसेवाको सहमति लिनुपर्छ र ती कुरालाई सबै हटाएर निरङ्कुशताले हटाउने भन्ने चाहिँ नि हुँदैन। अर्को कुरा, पैसा भनेको चाहिँ स्वदेशी वा विदेशी लगानी भनेको चाहिँ आजको आजै सुध्रिँदैन। पहिलो त पोलिटिकल लिडरसिपको भिजन चाहिँ वाइड हुनु पर्यो, त्यो चाहिँ विधि निर्माण विधिसम्मत वेमा आइडिया भए अझ राम्रो हुन्थ्यो। अथवा यही अध्यादेश पनि उहाँहरूले चाहिँ नि कार्तिक मसिरमा ल्याइदिया भए उहाँहरूले भन्नेको कुरा स्वाभाविक देखिन्थ्यो। अब अधिवेशनलाई 10 दिन ढिलो गरेर अध्यादेश ल्याउनु चाहिँ नि निष्पक्ष रूपमा भन्ने हो भने राम्रो कुरा होइन, जतिसुकै तर्क दिए पनि। जस्तो अब अर्को एउटा म तपाईँलाई दुईटा कुरा भन्छु। एउटा भूमि सम्बन्धी ऐनमा यो देशको जमिन, त्यसै त हाम्रो देश संसारको सानो देश छ, जमिनको सार्वजनिक जग्गा मिचेर नदी किनारका पोखरीका जग्गा मिचेर बस्नेहरूलाई कारवाही गर्नुपर्नेमा सरकारले सुकुम्बासी आयोग गठन गरेर सरकारले चाहिँ जग्गा वितरण गर्ने भनेर कानुनी मान्यता दिने गरी ल्याउनु हुँदैन र सरकारले भोलि वातावरण प्रदूषणको च्यालेन्ज बढिरहेछ, जलवायु परिवर्तनको च्यालेन्ज बढिरहेछ, हामी खाली जग्गा भावी पुस्तालाई खाली जग्गा पनि नदिने, सरकारले जग्गा मान्ने हो र सरकारले त जागिर दिने हो, जागिर उपलब्ध गराउन नि सरकारी क्षेत्रले दिने होइन, प्राइभेट क्षेत्रलाई चाहिँ विकसित गर्नु पर्यो, प्राइभेट क्षेत्रलाई विकसित गरेर अगाडि बढाउनु पर्यो। अहिले के अवस्था आयो भने प्राइभेट क्षेत्र पनि रोजगारी वृद्धि गर्न सक्ने अवस्था छैन, उद्योग धन्दा खोल्न सक्ने अवस्था छैन, यता सहकारले थोरै मात्रामा भए पनि रोजगारी दिएका थिए, बचत रकम सङ्कलन गरेर लगानी गरेर सरकारलाई चाहिँ राम्रै काम सहयोग गरेका थिए। अब राजनीति दलका नेता कार्यकर्ता र चाखा बाछाले अहिले सबै दलका, यो दल मात्रै होइन, सहकारीको रकम, ब्याङ्क र वित्तीय संस्थाको रकम हिनामिना गरे, त्यसमा कारवाही गरेर पैसा, जनताको पैसा तिर्ने व्यवस्था गरिदिया भए त्यो कुरा भन्न हुन्थ्यो। 10 दिनमा आयो भने त्यो पैसा जनता कहाँ आयो भने त लगानी हुन्छ। सरकारले के गरेका छ भने निर्माण व्यवसायीहरूको अब ठुलो रकम भुक्तानी दिएको छैन, अब यो नदिएपछि पैसा भुक्तानी नपाएछ त मजदुरले काम पाएन, अब ज्यालादारीमा बस्नेहरूले चाहिँ ज्याला पाएन, अब कसरी चाहिँ नि आर्थिक गति मन्द अवस्था त माथि आउँछ, प्रभावित भइहाल्यो। यो 10 दिनमा त सरकारले भुक्तानी दिन नि सकेको छैन, केही ठोस गराए भए हुन्थ्यो। अहिले हेर्नु, अमेरिकाको नवनिर्वाचित राष्ट्रपतिले सरकारी खर्च बढाएर गयो, सरकारी खर्च बढाएर गएपछि उनले चाहिँ नि सरकारी खर्च तेब्बरसम्म घटाउने प्रतिज्ञा गरेको थियो, अहिले कर्मचारी कटौती लिएर आए, वैदेशिक सहायतामा हामी चाहिँ रिभ्यू गर्छौँ भनिसके। हाम्रो सरकार गठन भएको, यो बलियो सरकार गठन भएको यति वर्षमा अर्थतन्त्र गतिशील हुन नसक्नुको कारण के हो? सरकारले त्यो चाहिने खर्च घटाउने उपाय गर्नु पर्थेन, अस्थायी कर्मचारी कटाउनु पर्थ्यो, अनावश्यक संरचना खडा गरेर सरकार बलियो हुँदैन, देश बलियो हुँदैन, अर्थतन्त्र सुदृढ हुँदैन, सबल हुँदैन, आर्थिक वृद्धि हुँदैन,
यहाँले भने जस्तै अहिले सहकारी क्षेत्रमा विकराल समस्या देखा परेको छ, अर्थतन्त्रको अवस्था पनि सन्तोषजनक अवस्थामा देखिएको छैन, यद्यपि सरकारले अर्थतन्त्रको सुधारका लागि निरन्तर प्रयत्न गरिरहेको कुरालाई उजागर पनि गरिरहेको छ। विकास निर्माण र जनजीविकाका सवालहरू पनि मूल रूपमा बाहिर आइरहेका छन्। अब आजदेखि संघीय संसद सुचारू हुँदैछ, प्रतिनिधि सभामा सांसदहरूले आफ्नो धारणा राख्नुहोला, राष्ट्रिय सभामा पनि त्यहाँका सदस्यहरूले आफ्नो धारणा राख्नुहोला, यस्ता विषयहरूलाई संसदमा अब जनताका प्रतिनिधिले पनि उठाउन सक्नुहुन्छ, यी विषयहरूलाई के कसरी उठान गर्न जरूरी देख्नुहुन्छ? यहाँले पनि त्यो सन्दर्भमा कुरा गरिरहनु भएको थियो, त्यो विषयलाई यहाँले अभिव्यक्त गरिरहनु भएको थियो, मैले यही सन्दर्भमा सोध्न चाहे।
संसद भनेको ऋषि सभा हो, देव सभा हो, बुद्धिजीवीहरूको सभा हो, है। सत्ता पक्षका र विपक्षका मान्यहरूले, दुवै सभाका मान्यहरूले जनता र देशको सवालमा पार्टीगत हित र स्वार्थभन्दा माथि उठेर बोल्नुपर्छ, काम गर्नुपर्छ। संसदको मूल्य मान्यता र आदर्श कुरा त्यही हो, राष्ट्र र जनताप्रतिको जवाफदेहीता भनेको कुरा त्यही हो। अहिले सत्तापक्षले आफ्नो ढङ्गले फास्ट्र्याकमा यी अध्यादेशहरू र पारित गर्ने प्रतिस्थापन विधेयक पारित गर्ने भनेको छ। यो फास्ट्र्याक भनेको के हो? संवैधानिक प्रक्रियामा फास्ट्र्याक भन्ने कुरा हुँदैन, त्यसको संसदमा विधिवत छलफल हुन्छ, तर्कसङ्गत रूपले छलफल हुन्छ र केही राम्रा कुराहरूलाई एडप्ट गरिएला विरोधीका पनि, र यो बहस गर्नु नै संसदको एउटा स्वतन्त्र र निष्पक्ष रूपले बहस गर्नुपर्छ। म चाहिँ सम्पूर्ण सत्तापक्ष र प्रतिपक्षका मान्य सदस्यहरूलाई यति बेला म सरकारको पक्षमा अथवा विपक्षी दलहरूको पक्षमा चाहिँ नि आफ्ना मत जारी गर्नभन्दा पनि यो देश र जनताको लागि आवश्यक कानुन, आवश्यक विचार कसरी राख्ने र आफू कसरी जनताप्रति उत्तरदायी हुने भन्ने ढङ्गले आफ्ना विचारहरू राख्न, आफ्ना मत दिन, म एउटा जनताको नाताले सार्वजनिक चाहिने नागरिकको हिसाबले सबैमा चाहिने हार्दिक विन्ती गर्छु, र उहाँहरूको भूमिका नै त्यही हो। ताली बजाउने हो या पारित भयो भनेर चाहिने टेबल ठोकेर हुँदैन। अब यो देशको जिम्मेवारी त्यसरी पास हुँदैन। त्यो भनेको अब अहिले सत्ता पक्षले के गर्यो भने, ल अब अध्यादेशको विरोध नगर्नु, प्रतिस्थापन विधेयक पास गर्नुपर्छ, जति बोल्छौ यहाँ बोला, संसदमा नबोला भन्यो भने त्यो भयो भने, त्यो भन्नुको अर्थ के हो भने हाम्रो संसद भारदारी सभामा परिणत हुन्थ्यो, केही नबोल्ने। हिजो मोहन शमशेरले राजा चाहिने ज्ञान उसलाई ज्ञानेन्द्रलाई राजा बनाएर नातिलाई अब राजा त्रिभुवनलाई पदबाट हटाथे, राजसीमा सम्बन्धबाट हटाथे। त्यो भारदार सभाले गरे जस्तो विवेक रहित ढङ्गले चाहिने विधेयक पास गर्नु हुँदैन, यदि विधेयकको सत्यता र चाहिँ निष्पक्षता हेरेर पास गर्नुपर्छ, यो उहाँहरूको जिम्मेवारी कुरा हो। मैले भन्नुपर्ने कुरा चाहिँ यो छ, न्युट्रली काम गर्नुपर्छ।
हामी कुराकानीकै क्रममा रहेका छौं। आदरणीय श्रोताहरू, आजको अन्तर सम्वादमा हामीले संसदीय प्रभावकारिता, कानून निर्माण लगायतका विषयमा केन्द्रित भएर संघीय संसद सचिवालयका पूर्व सचिव सोमबहादुर थापासँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीको क्रमलाई थप अगाडि बढ़ाऊ। अहिले अब संघीय निजामती, अख्तियार, भ्रष्टाचार, शिक्षा लगायतका महत्वपूर्ण विधेयक अझै संसदमा विचाराधीन छन्, जुन विषयको अवगत यहाँलाई पनि रहेको छ। विचाराधीन विधेयक र नयाँ कानून निर्माणको जुन सन्दर्भ छ, यसलाई सरकार र संसदले आफ्नो भूमिका निर्वाह गर्दै यथाशक्य छिट्टो ऐनमा परिणत गर्नको लागि अथवा कानून निर्माणलाई टुङ्गोमा पुर्याउनको लागि के गर्नु पर्ला, मैले एउटा प्रश्न यहाँलाई यो सोधे। त्यसै गरी यसअघिको प्रतिनिधि सभाको कार्यकालमै अब संघीय निजामती विधेयक, सूचना प्रविधि विधेयक लगायतका अन्य केही विधेयक अन्तिम अवस्थामा पुगेका थिए, तर संसदमा पारितका लागि प्रस्तुत गरिएन र ती शून्यमा पुगे, र फेरि नयाँ चरणबाट ती विधेयकहरू दर्ता भएका छन्। यी विधेयक फेरि विगतमा जस्तै विवादित पनि बनेका छन्। जस्तो उदाहरणका लागि हेरौं, संघीय निजामती विधेयक अहिले पनि विवादित छ, हिजोका दिनमा पनि विवादित अवस्थाबाट नै थियो, संसदीय समितिबाट पारित भएको थियो। यी तमाम समस्यालाई समाधान गर्दै कानून निर्माणलाई छिटो र द्रुत गतिमा अगाडि बढ़ाउनको लागि त्यो पनि संसदीय प्रक्रिया पूरा गरेर कसरी अगाडि बढ्नु पर्ला?
धन्यवाद बाबुरामजी। यसमा तीन चारवटा कुराहरू हामीले ध्यान दिनुपर्छ। एउटा, सबै दलहरू संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरू बीच तपाईँले भनेका यी सबै समस्याहरूलाई कसरी समाधान गर्ने भनेर बहस र छलफल हुनुपर्छ, र त्यो पनि कसरी भने निष्पक्ष रूपले आरोप प्रत्यारोप नलगाइकन र एकले अर्काको विरोध नगरिकन कसरी अगाडि जाने, यसलाई सहमतिको वातावरणमा सहयोगात्मक वातावरण कसरी क्रिएट गर्ने भनेर यसलाई कसरी द्रुत गतिमा हामी पारित गर्ने र बेस्ट लेजिस्लेसन कसरी गर्ने होइन भनेर चाहिँ नि गर्न सकिन्छ। यसको अन्तर्राष्ट्रिय अभ्यास पनि के हो भने अन्तिममा जतिसुकै विवाद भए पनि विधेयकका बारेमा, कानुन संशोधनका बारेमा संसदमा रहेका मुख्य दलहरूका नेताहरूको सहमतिमा त्यो टुङ्गिने अभ्यास संसारभर नै छ। हामी कहाँ पनि त्यसरी राष्ट्रिय चिन्ता र सरकारका कुराहरूलाई ध्यानमा राखेर रा। सरकारले पनि आफ्नो धिती छोड्नुपर्छ, आफ्नो स्वार्थ छोड्नुपर्छ, र विपक्षीले पनि आफ्नो स्वार्थ छोडेर अगाडि बढ्नुपर्छ। मेरो एउटा भनाइ यो छ। अर्को भनाइ के छ भने संसदीय समितिहरूले पनि विवेकसम्मत रूपले विधेयक पास गर्नुपर्छ। दुईटा कुरामा जहिले पनि कुरा आउँछ, एउटा कुरा यसलाई पारित गर्ने त्यसका फाइदा बेफाइदा के हुन् भनेर हामीले दिन सक्ने हुनुपर्छ। जस्तो तपाईँले संघीय निजामती विधेयकै कुरा गर्नुभयो, यहाँ थरी थरीका कुरा हुन्छन्, सबैलाई हामीले सन्तुष्ट गर्न सक्दैनौँ। हामीले एउटा ट्र्याक समातेर हिँड्नुपर्छ। त्यो ट्र्याक भने के हो भने स्वतन्त्र, निष्पक्ष, नैतिक, इमान्दार र सदाचार पद्धतिलाई चाहिँ नै हामीले अगाडि बढाउने गरी ट्र्याक समात्नुपर्छ। अर्को कुरा के हो भने संसदीय समितिहरूका मान्यहरूले आफ्नो जिम्मेवारी पुरा गर्न समयमै पुरा गर्नु पर्यो, सदाचार नीतिको पालना गर्नु पर्यो। मेरो जिम्मेवारी भने के हो, वस्तुगत ढङ्गले सोचेर विधि निर्माण प्रक्रियामा अगाडि बढ्नुपर्छ। अर्को, तपाईँले यो देशलाई बिगार्ने सबभन्दा ठुलो चाहिँ नि समस्या अहिले चाहिँ देखा परेको भ्रष्टाचार हो। पोलिटिकल लेभल भ्रष्ट छ भने अरू प्रशासनिक तथा अरू किसिमका न्यायिक निकायहरू, संवैधानिक निकायहरू स्वच्छ र पारदर्शी जवाफदेही हुन सक्दैन। पहिला पोलिटिकल लिडरसिपले म भ्रष्टाचारी छु भने म माथि कारवाही होस् भन्ने कुरा चाहिँ नि त्यहाँ प्रस्तुत गर्न सक्नुपर्छ। हिजो बिपी कोइरालाले पनि मेरो विरोध गरे, मैले गरे गल्तीको लागि म कारवाही भोग्न तयार छु भनेर ओपनली भनेको थिएँ। अहिलेको लिडरसिप के भन्छ भने प्रतिपक्षी र चाहिँ नि सत्तापक्ष दुइटै भ्रष्टाचारमा हामीलाई चाहिँ नि सरकारले अथवा पार्लियामेन्ट्री कमिटीहरूले वा न्यायिक चाहिने निकायले हामीमाथि चाहिने क्वेसन गर्नुहुन्न भनेछ। अभ्रष्टाचारको अन्त्य हुँदैन, सुशासन चाहिने भ्रष्टाचारको अन्त्य नभई सुशासन अभिवृद्धि हुँदैन, वैदेशिक लगान र स्वदेशी लगानी पनि आकर्षित हुँदैन। हेर्नुहोस् है, यहाँ अन्तिम कुरो के कहाँ अड्कियो छ भने भ्रष्टाचार नै। यदि भ्रष्टाचार हामी गर्दैनौँ भनेर उहाँहरूले हामीमाथि पनि कारवाही होस्, अख्तियारमा राम्रा मान्छेहरू नियुक्ति गरे पनि दल विशेषका मान्छे लगाएर अख्तियार छ भनेर हुँदैन। दल विशेषका व्यक्तिहरूको नियुक्तिले अख्तियार खतम भयो। अस्ति भर्खर एकजना अख्तियारको सदस्यले ललितपुर महानगरपालिकाको सार्वजनिक जग्गा मिचेर पर्खाल बनाउनु भयो, नगरपालिकाले महानगरपालिकाले भत्काइदियो। अब उहाँले चाहिँ नि अख्तियारलाई बदनाम गरेर तारिखमा बोलाउनु भयो, दुःख दिनुभयो। उहाँले शक्ति र अधिकारको दुरुपयोग अख्तियारबाट भयो। योभन्दा अगाडिका आयुक्त प्रमुख आयुक्तहरूले पनि दुई चारवटा त्यो गरे।
कानून निर्माणको सन्दर्भमा मैले यहाँलाई एउटा प्रश्न पनि गर्न चाहे, जस्तो
अहिले सुशासन सम्बन्धी ऐन चाहिने आयो, भ्रष्टाचार सम्बन्धी ऐन आयो पास भयो भने त्यो असाध्यै राम्रो हुन्छ र यसमा चाहिने के भने ठुलो माछा पनि पक्रिन सक्ने गरी आखिरी खोजा त त्यही हो नि, जनताले र राष्ट्रले
जस्तो अहिले 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 संविधान र कानूनको संशोधनको कुरा पनि उठान भइरहेको छ। वर्तमान सरकारले संविधान संशोधनलाई पनि प्राथमिकतामा राखेको छ, यद्यपि अहिलेसम्म संविधान संशोधनका लागि गृह कार्य भएको छैन। तथापि यो कुरालाई अब निरन्तर राजनीतिक दलहरूले एउटा एजेण्डाकै रूपमा पनि अगाडि बढ़ाइरहेका छन्। अब राष्ट्रिय सभा स्थायी सदन भएकाले त्यहाँ भएका विधेयकहरू सुन्नेमा पुग्दैनन्, तर प्रतिनिधि सभाको कार्यकाल त संविधानले 5 वर्षको हुने भनेर किटान गरेको छ। अब प्रतिनिधि सभाको कार्यकाल सकिएसँगै प्रतिनिधि सभामा भएका विधेयकहरू शून्यतामा पुग्ने जुन हाम्रो कानूनी व्यवस्था छ, यो व्यवस्थामाथि पुनर्विचार गर्नुपर्ने हो कि होइन? किनभने वर्षौंसम्म लगाएर संसदीय समितिमा संसदमा छलफल हुने गर्छ, विधेयक अन्तिम टुङ्गोमा पनि पुग्छ, तर पारित नहुँदा फेरि ती विधेयकहरू शून्यमा पुग्ने जुन अवस्था छ, यो माथि पुनर्विचार गर्नु आवश्यक छ या छैन, यहाँलाई के लाग्छ?
अब संविधान संशोधनको विषय निरन्तर चलिरहने विषय हो। अब यो अधिवेशनमा त संविधान संशोधनको काम भइहाल्ला जस्तो मलाई लाग्दैन, किनभने छलफलै भएको छैन, दलहरूका बिचमा छलफल वार्ता केही भएको छैन, इस्यु पनि उठाएको छैन, कमिटी गठन भएको छैन। अब तपाईँले प्रतिनिधि सभाको हकमा विधेयकहरू शून्यमा जान्छन् यसलाई कसरी गर्ने भन्ने कुरा हामीले नजिर स्थापित गरिसकेका छौँ। अस्ति हामीले संविधान निर्माणको क्रममा अघिल्लो पटकका संविधान सभामा भएका बहस र छलफललाई निरन्तरता दिएर हामीले चाहिँ अगाडि बढाएका छौँ, त्यसलाई एडप्ट गरेका छौँ, यो हाम्रो सम्पत्तिको रूपमा ग्रहण गरेका छौँ। यदि हामीले प्रतिनिधि सभालाई पहिलेका समितिमा पारित भएका छलफल भएका राम्रा अभ्यासहरू देश र जनताको हितमा छन् भने तिनलाई एडप्ट गर्ने प्रक्रियामा बरु लिनु हाम्रो लागि चाहिँ समयको सदुपयोग, साधन र स्रोतको सदुपयोग र विधिको पनि समुचित सदुपयोग हुन्छ भन्ने मलाई लाग्छ। र हाम्रो संविधानले के भनेको छ भने बेस्ट प्र्याक्टिस लेजिस्लेसन, निगरानी, अनुगमन अथवा पार्लियामेन्ट्री अभ्यासमा पार्लियामेन्टले गर्नुपर्ने जिम्मेवारी निर्वाहका क्रममा हामीले बेस्ट अभ्यासहरूलाई चाहिँ लिनुपर्छ, अप्नाउनुपर्छ, त्यो मामलामा हामी उदार ढङ्गले अगाडि बढ्नुपर्छ जस्तो मलाई लाग्छ। त्यो मेरो व्यक्तिगत विचार हो। आखिरी प्रतिनिधि सभाले नै त्यसलाई एडप्ट गर्न सक्छ। अब प्रतिनिधि सभामा त्यो गरिदियो भने हामीले गरेको मेहनत खेर जाँदैन। तपाईँले जुन चासो र सरकार देखाउनु भयो जनताको तर्फबाट, त्यो चाहिने चासो कन्सर्न चाहिने के हुन्छ एड्रेस पनि हुन्छ भन्ने मलाई लाग्छ। र त्यसमा सबै दलका नेताहरूको ध्यान जाओस्, सभामुखजीको ध्यान जाओस्, सबै दलका किसितहरूको ध्यान जाओस् र निस्वार्थ ढङ्गले, इमान्दार ढङ्गले, नैतिक रूपले हाम्रो जिम्मेवारी पनि यो हो, जनतालाई हामी यो विधेयक खेर गयो, हामीले पास गर्न सकेनौँ अथवा हामीले पास गरेका थियौँ त्यतिकै गयो भनेर भन्नपर्ने स्थिति नआओस् भन्ने मेरो चाहिँ नि कामना छ, मेरो अनुरोध पनि त्यही र गर्नुपर्ने कुरा नि त्यही।
हुन्छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद। हाम्रो कार्यक्रमको निर्धारित समय पनि सकिएको छ।
ल धन्यवाद बाबुरामजी, धन्यवाद।
आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले संसदीय प्रभावकारिता, कानून निर्माण लगायतका विषयमा केन्द्रित भएर संघीय संसद सचिवालयका पूर्व सचिव सोमबहादुर थापासँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईंको दिन शुभ रहोस्। हवस्त, नमस्कार।